वर्ष 665 जनासँग सोधपुछ, 124 जनाको डिएनए परीक्षण, तर परिणाम शून्य। आउनुहोस् आजको कान्तिपुर एक्सप्लेनरमा चर्चा गरौँ इतिहासको त्यो घटना जुन घटनामाथि अहिले पनि राजनीति चलिरहेको छ, नेपाल प्रहरीको अनुसन्धान क्षमतालाई गिज्याउने त्यो घटना जसले वर्षौँदेखि सिङ्गो नेपाली समाजलाई दुखाइरहेको छ। साउन 10 भीमदत्त नगरपालिका 2 उल्टाखाम कञ्चनपुर। यति भन्ने बित्तिकै तपाईँहरूले बुझिहाल्नुभयो होला म के विषयमा बोल्न खोज्दैछु भनेर। निर्मला पन्त हो, उनै 15 वर्षीय निर्मला पन्त जसको बलात्कारपछि हत्या भयो, तर हत्यारा को थियो इतिहासको गर्तमा हरायो। निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि कति महिना, कति साता र कति दिन बिते धेरैले गन्न छोडिसके। के यो विषयमा अनुसन्धान भएन? भएको थियो। के यो विषयमा प्रहरीले राजनीतिक अभिष्ट सान्न खोजेको थियो? त्यो पनि होइन। यो घटनाको अनुसन्धानमा प्रहरीका अनुसन्धान अधिकारीहरू विभाजित भए। अनुसन्धान गर्नेमाथि पनि राजनीतिक रूपमा पूर्वाग्रही व्यवहार गरियो, अनि सिङ्गो अनुसन्धान नै भिडले जे जे भन्छ उतै उतै दोहोरियो, अनि न अनुसन्धान निष्कर्षमा पुग्यो न भविष्यमा थप अनुसन्धान गर्नका निम्ति प्रमाणहरू सुरक्षित राख्ने काम नै भयो। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा कसले मात्रै अनुसन्धान गरेनन्? तत्कालीन केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी ठाकुर गेवाली, जो पछि प्रहरी महानिरीक्षक नै भए, उनको नेतृत्वमा एसपी दुर्गा सिंह सहित अन्य 2 डिएसपीहरू हप्तौसम्म कञ्चनपुरमा बसे। तत्कालीन गृहमन्त्री रामबहादुर थापाले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा समिति नै गठन गरेर यो घटनामाथि अनुसन्धान गर्न लगाए। त्यतिले पनि नपुगेर प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्नेतको नेतृत्वमा उक्त घटनाको अनुसन्धानमा प्रहरीले के कसरी काम गर्यो र कस्ता कस्ता त्रुटिहरू रहे भनेर अनुसन्धान गर्न समिति पनि बनायो। प्रहरीको अपराध अनुसन्धान विभागदेखि केन्द्रीय अनुसन्धान ब्युरोसम्म गिने चुनेका प्रहरी अधिकारीहरू कोही हप्ताौँ त कोही महिनौसम्म घटनास्थल वरपर अनुसन्धानमा जाने र आउने गरिरहे, तर नतिजा केही फेला परेन। यो घटनापछिका 6 वर्षमा 5 जना त प्रहरी महानिरीक्षक नै भइसके, यो बिचमा 7 जना त गृहमन्त्री नै फेरिसके। घटनाको बेला प्रहरी महानिरीक्षक थिए सर्वेन्द्र खनाल, त्यसपछि ठाकुर प्रसाद गेवाली, शैलेश थापा छेत्री, धीरज प्रताप सिंह र बसन्त बहादुर कुवर महानिरीक्षक भए। अब हेरौँ गृह मन्त्रालयमा को फेरिए भनेर। घटनाको बेला रामबहादुर थापा गृहमन्त्री थिए, त्यसपछि एमालेकै खगराज अधिकारी गृहमन्त्री भए। उनीपछि आए काङ्ग्रेस नेता बालकृष्ण खाँड, उनीपछि आए राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने। हो, उनै रवि लामिछाने जसले न्युज 24 सिधा कुरा कार्यक्रम चलाउने क्रममा यो घटनाको अनुसन्धान हुनुपर्ने भन्दै स्टुडियोको बत्ती निभाएका थिए।
पन्तको हत्या र बलात्कारको विषयमा सोचे जति राम्रो काम गर्न नसकेको, तथ्य सत्य उजागर गरी दोषीलाई प्रमाणसहित टेलिभिजनमा देखाउन नसकेकोमा म सम्पूर्ण दर्शकहरूसँग क्षमा याचना गर्दछु। एउटा गरिब परिवारलाई न्याय दिलाउन मद्दत गर्न नसकेकोमा म लज्जित छु र केही बेर स्टुडियोको बत्ती निभाएर आफ्नो अनुहार नदेखाई बाँकी कुरा भन्न चाहन्छु। नैतिकता नभएको मानिस नेतृत्व गर्न लायक हुँदैन। दुनियाँ निर्मला हुँदा पनि चलेको थियो र नहुँदा पनि चल्छ। एउटी निर्मलाले न्याय नपाएको विषय मात्र होइन यो, समाजमा बलात्कार र महिला हिंसाको कहाली लाग्दो रूप यसकारण पनि हट्दैन कि यहाँ हर बलात्कारीलाई थाहा छ यत्तिका आवाज उठे कि निर्मलाले त न्याय पाएनन्, अरूको के होला।
स्टुडियोभित्र बसेर लज्जित छु भन्दै बत्ती निभाएका हुनै रवि लामिछाने त्यसपछि 2 पटक गृहमन्त्री बने, तर उनले के गरे हामी सबैलाई थाहा छ। तर थाहा पाउनुपर्ने अर्को कुरा पनि यहाँनिर छ। हो, उनै लामिछाने जसले गृहमन्त्री भएपछि यो घटनाको दोषी पत्ता लगाउने भन्दै पहिलो निर्णय पनि गरेका थिए। नागरिकता प्रकरणमा रवि पदमुक्त भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि केही समय गृह मन्त्रालय सम्हाले, त्यसपछि आए माओवादीका नारायण काजी श्रेष्ठ, त्यसपछि फेरि गृहमन्त्री भएर आए उनै रवि लामिछाने। लामिछानेले दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व झन्डै 4 महिना सम्हाले, त्यसपछि फेरि सरकार फेरियो र गृह मन्त्रालयमा आइपुगेका छन् सुदूरपश्चिमकै नेपाली काङ्ग्रेसका नेता रमेश लेखक। सत्तामा अनेक अनुहार आउने जाने गरिरहे, तर सत्तामा बस्दा चुपचाप र सत्ता बाहिर भएपछि निर्मलाको न्यायका निम्ति बोले जस्तो गर्ने दोहोरो चरित्र दोहोरिरह्यो। निर्मला पन्त प्रकरणमा कसले के मात्रै बोलेनन्? नेताहरूले बोलेको कुराको के हेक्का भन्नुहोला? तर जवाफदेहिताको कसीमा हाम्रा नेताहरूलाई राख्न र उनीहरूले के बोल्दै हिँड्थे भन्ने अभिलेख राख्न पनि यो जरुरी छ। काङ्ग्रेस सभापति शेरबहादुर देउवा 2075 फागुनमा निर्मला पन्तको घरमै पुगेर आश्वासन दिन भ्याएका थिए। यस्तो भन्ने देउवा त्यसपछि प्रधानमन्त्री भइसके। अहिले पनि उनी नेतृत्वकै दल सरकारमा छ। निर्मला पन्तको हत्यारा पत्ता लगाउने विषयमा सार्वजनिक खपतका निम्ति बोल्ने शेरबहादुर एक्लो पात्र होइनन्। 2077 फागुन एकमा बुटोलमा आयोजित कार्यक्रममा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्याकाण्डका दोषीलाई पानी मुनि गए पनि नछोड्ने बताएका थिए। ओलीले यस्तो सार्वजनिक अभिव्यक्ति दिएको पनि 3 वर्ष बितिसकेको छ। यो बीचमा उनको पार्टी पनि पटक पटक सत्तारोहण गरिसकेको छ। अहिले त उनी आफै प्रधानमन्त्री समेत छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले त संसदको रोस्टरमै उभिएर निर्मला पन्त प्रकरणको अनुसन्धानमा सरकारको क्षमतामाथि प्रश्न चिन्ह नै उठाएका थिए।
बलात्कार र हत्याका घटनाहरू बढेकोमा हामी निकै चिन्तित थियौँ छौँ र त्यसमा पनि कञ्चनपुरको निर्मला पन्तको हत्या र बलात्कारको घटनाले हामी सबैलाई सबभन्दा बढी संवेदनशील बनायो। हाम्रो कार्यक्षमता, सरकारको कार्यक्षमता, उसको अनुसन्धानको क्षमता र हैसियतलाई त्यसले चाहिँ कुनै न कुनै रूपले प्रश्नवाचक चिन्ह त्यहाँ खडा भएकै छ। सुरुका दिनमा पक्कै पनि जति गम्भीरताको साथ लिनुपर्ने हो, पुलिस प्रशासन अझ सम्बन्धित ठाउँमा त्यहाँ कहीँ न कहीँ ल्याप्सेसहरू भएको भन्ने कुरा पनि महसुस गरेर हामीले त्यसलाई गम्भीरतापूर्वक अनुसन्धान गरिनु पर्यो भन्यौँ र त्यसपछि सरकार गम्भीर ढङ्गले नै लागेको मैले देख्छु। यो अनुसन्धानलाई एउटा निष्कर्षमा पुर्याउनु र दोषीलाई कारवाहीको कठघरामा ल्याउने जिम्मेवारी अब सत्तापक्ष प्रतिपक्ष हामी सबै यो परिवर्तनका पक्षधरको साझा दायित्व बन्न गएको देख्छु मैले।
त्यति बेला संसदमा प्रचण्डले जे भने पनि त्यसपछि उनी बारम्बार सत्ताको नेतृत्वमा पुगे, तर परिणाम तपाईँ हामी सबैलाई थाहा छ। निर्मला पन्त प्रकरणमा एकातर्फ राजनीतिको रोटी सेक्ने काम भयो भने अर्कोतर्फ यो घटनाको सुरुवातदेखि नै अनुसन्धानलाई प्रभावित पार्न भिडतन्त्र परिचालित भइरह्यो। अवस्था यस्तो भयो कि हरेक दिन प्रदर्शन र प्रहरी कार्यालय घेराउको काम भइरह्यो। निर्मलाको न्याय माग्दा माग्दै भएको आन्दोलनका क्रममा 8 भदौ 2075 प्रहरीको गोली लागि 14 वर्षीय सन्नी खुनाको मृत्यु भयो। त्यसपछि यो घटना झनै गिजोलिन सुरु भयो। यो घटनामा कसले कसलाई के मात्रै शङ्का गरेनन्। सुरुमा भिडले निर्मला पन्त जसको घरबाट फर्केकी थिइन् उनै बबिता र रोशनी बम दिदीबहिनीमाथि शङ्का गरे। उनीहरूको चरित्र हत्या गर्ने कसुर चारैतिरबाट भयो। समयक्रममा निर्मलाको हत्या भएको स्थानभन्दा केही 100 मिटरको दूरीमा रहेको नेपाली सेनाको ब्यारेकतर्फ पनि शङ्काहरू सोझिएका समाचारहरू सार्वजनिक भए। एक थरीले निर्मलाको हत्या भएको स्थान नजिक घर निर्माणमा संलग्न भएका केही कामदारहरूको भूमिका हुन सक्ने आशंका पनि गरे। अर्को थरीले भने तत्कालीन जिल्लाका एसपी दिल्लीराज विष्टका छोराले घटनाको बेला स्थानीय ओपेरा होटेलमा पार्टी गरेको भन्दै त्यतैतिर शङ्काको सुई सुझाए। एका थरीले त गृहमन्त्री रामबहादुर थापा बादलकै छोरातिर पनि शङ्का गर्न भ्याए। बजारु हल्ला एकअर्काको मानमर्दन र खिसी टिउरी एकातिर छ, तर यो घटनामा खास अनुसन्धान भने के भएको थियो, आउनुहोस् यस विषयमा थोरै चर्चा गरौँ। बलात्कारपछि हत्या भएको विषयमा प्रहरीका सबैजसो अनुसन्धान अधिकारीहरू एकमत थिए, तर सुरुमा बलात्कारपछि हत्या भएको हो कि हत्यापछि बलात्कार भन्नेमा भने अनुसन्धान अधिकारीहरू विभाजित देखिन्थे। निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनामा एकभन्दा धेरै मानिस संलग्न छैनन् भन्नेमा भने प्रहरीका अनुसन्धान अधिकारीहरू एकमत देखिन्छन्। यो घटनाको मुख्य दोषी पत्ता लगाउनका लागि प्रहरीहरूले खोज्ने मुख्य प्रमाणहरू के हुन सक्लान्। हामीले यो घटनाको अनुसन्धानमा संलग्न भएका केही प्रहरी अधिकारीहरूसँग अनौपचारिक कुराकानी गरेका थियौँ। निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको दोषी पत्ता लगाउन के कुराको प्रमाण आवश्यक हुन्छ त। 1 घटनास्थलको मुचुल्का, 2 साक्षी, 3 सिसिटिभी फुटेज, 4 शङ्कास्पद व्यक्तिहरूको बयान, 5 डिएनए रिपोर्ट। अब सुरु गरौँ, के यी प्रमाणहरू प्रहरीले फेला पारे त। सुरुमा कुरा गरौँ घटनास्थलको मुचुल्काको। घटनास्थलमा प्रहरी पुग्दा नै त्यहाँ भिडभाड भइसकेको थियो। सबूतहरू नष्ट हुन नदिँदा र घटनास्थलको सूक्ष्म अनुसन्धान गरेर प्रमाणहरू सुरक्षित राख्ने काममा प्रहरी चुकिहाल्यो। अपराध स्थललाई घेरेर प्रहरीले सुरक्षित रूपमा घटनास्थलका प्रमाणहरू जम्मा पार्नुपर्ने थियो, तर त्यो काम प्रहरीले गर्न सकेन। दोस्रो कुरा गरौँ साक्षीको। घटना दिउँसोको समयमा भए पनि यस्तो ठाउँमा भएको थियो कि जहाँ मानिसहरूको आवत जावत निकै कम हुन्थ्यो। प्रहरीले घटनास्थल आसपासको टेलिकम टावरहरूको तथ्याङ्क लिएर दर्जनौसँग बयान पनि लिएको थियो, तर कसैले पनि घटना देखेको बताउन सकेनन्। तेस्रो कुरा रह्यो सिसिटिभी फुटेज। घटना यस्तो ठाउँमा भएको थियो जहाँ वरिपरि कतै पनि सिसिटिभी नभएकाले घटनाको दोषी प्रमाण भेटिने कुनै फुटेज पाउने सम्भावना नै रहेन। अब कुरा गरौँ शङ्कास्पद व्यक्तिहरूको बयान। यो घटनामा प्रहरीले शङ्कास्पद रहेको भन्दै हालसम्म 656 जनासँग बयान लिइसकेको छ। कोहीसँग त फरक फरक मितिमा दोहोऱ्याएर तेह्राएर पनि बयान लिएको छ। यही क्रममा घटनाको 23 दिनपछि अर्थात् भदौ 2 गते राति झन्डै 8:30 बजेतिर प्रहरीले दिलीप सिंह विष्टलाई पक्राउ गरेर बयान लिन सुरु गर्यो। तर उनको बयानलाई पुष्टि हुने अन्य भौतिक सबुतहरू प्रहरीले जुटाउन सकेन। अब चौथोमा कुरा गरौँ डिएनए रिपोर्टको। सबुतहरू पर्याप्त जुट्न नसकेपछि प्रहरीको अनुसन्धान यात्रा डिएनए परीक्षणतर्फ डोरियो। निर्मलाको भजाइनल स्वाबमा भेटिएको ब्रियबाट निकालिएको डिएनएको प्रोफाइलिङ गर्ने र सम्भावित शङ्कास्पदहरूको डिएनए परीक्षणको काम सुरु भयो। प्रहरीले विभिन्न चरणमा 124 जनाको त डिएनए परीक्षण नै गर्यो। प्रहरीले सम्भावित शङ्कास्पद भनेको दिलीप सिंह विष्टलाई डिएनए परीक्षणको नतिजासँग मेल नखाएपछि सरकारी वकिलको कार्यालयले 2075 भदौ 26 गते हाजिरी जवानीमा छोडिदियो। प्रहरीको अनुसन्धान कतिसम्म घिजुलिएको थियो भने शङ्काको सुई जतातिर सोझिन्छ उतैतिर डिएनए परीक्षण गर्नेसम्मको काम भयो। जस्तो कि प्रहरीले घटनाका बेला कञ्चनपुरका एसपी रहेका दिल्लीराज विष्ट र उनका छोरा किरण विष्ट साथै भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको पनि डिएनए परीक्षण गर्यो, जसबाट उनीहरूको संलग्नता नरहेको पुष्टि भयो। यो घटनामा प्रहरीले शङ्काकै भरमा दर्जनौ व्यक्तिको डिएनए नमुनाको परीक्षण गर्यो, तर नतिजा भने केही निस्कन सकेन। यो घटनाको प्रमाण हुन सक्ने अर्को एउटा कुरा पनि प्रहरीले घटनास्थलबाट फेला पारेको थियो, त्यो हो सेतोमा कालो धर्का भएको सर्टको टुक्रा। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको 26 दिनमा अर्थात् 2075 कार्तिक 15 पुरा बाहुला भएको सर्ट र गोजीको टुक्रा खल्ती जस्तो देखिनेको फाइबर जाँच गर्न नमुना प्रहरी प्रधान कार्यालयमा पठाएको थियो। पत्र पठाएको 6 दिनपछि 14 कार्तिकमा प्रहरीको विधि विज्ञान प्रयोगशालाले त्यसको परीक्षण आफू कहाँ हुन नसक्ने जवाब जिल्ला प्रहरीलाई पठायो। त्यसपछि जिल्ला प्रहरीले सोही नमुना प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठायो। 15 कार्तिकमा विभागले परीक्षण गर्नुपर्ने नमुनाबारे प्रहरी महानिरीक्षकको सचिवालयलाई जानकारी गरायो। गम्भीर प्रकृतिको यो घटनाको अन्तिम आशाको त्यान्द्रो रहेको प्रमाणको परीक्षणमा यसपछि के भयो भनेर थाहा पाउनुभयो भने तपाईँ छक्कै पर्नुहुन्छ। पत्रसहित नमुना आएको भोलिपल्टै अर्थात् कार्तिक 16 अपराध अनुसन्धान विभागले उक्त नमुनाको जाँचको प्रक्रिया अगाडि बढाउन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा पठायो। चलानी नम्बर 2001 दुई खाममा रहेको नमुनाहरू सचिवालयमा 12 दिनसम्म अड्कियो। 2075 कार्तिक 28 गते गृह मन्त्रालयले नेपालमा फाइबर परीक्षणको सुविधा नरहेकाले सुविधा सम्पन्न फरेन्सिक ल्याबमा भारतीय दूतावास मार्फत नमुना परीक्षणका लागि पहल गर्ने निर्णय गर्यो। गृह सचिव स्तरीय यस्तो निर्णयको 2 दिनपछि अर्थात् कार्तिक 30 गृह मन्त्रालयको प्रहरी कर्मचारी प्रशासन शाखाले परराष्ट्र मन्त्रालयलाई यस निर्णयबारे जानकारी गरायो। परराष्ट्र मन्त्रालयले यस्तो ल्याब बुझ्नका लागि भारतको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा पत्रचार गर्यो। उता दूतावासले यस्तो ल्याबबारे बुझ्न हप्तौँ लगायो। प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भारत स्थित नेपाली दूतावासको गोलचक्करमा फाइबर परीक्षणको काम 16 महिनासम्म हुन सकेन। त्यो बिचमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश पाए अनि आइपुगे ठाकुर ग्याँवाली। उनै ठाकुर ग्याँवाली जो सिआइबी हुँदा निर्मला पन्त घटनाबारे अनुसन्धान गर्न फिल्डमा हप्तौँसम्म खटिएका थिए। ठाकुर ग्याँवाली महानिरीक्षक भएर आएको करिब 1 महिनापछि 3 वैशाख 2077 प्रहरीको कार्य अपराध अनुसन्धान विभागले यसबारे चासो राख्यो अनि बल्ल विभागका तत्कालीन एआइजी हरिबहादुर पालले नमुनाको भौतिक सबुत फाइबर जाँचका लागि तोकिएको ल्याबमा पठाउन निर्देशन दिए। तर त्यसपछि पनि तुरुन्तै काम भएन। कोरोना संक्रमणको बहाना देखाउँदै प्रहरीले फाइबर जाँचको नमुना भारतमा पठाएन। बरु घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका डिएसपी अङ्गुरजीसी सहित 8 प्रहरीमाथि घटनाको प्रमाण नष्ट गरेको आरोपमा मुद्दा चलाइयो। उनीहरूको वर्षौँसम्म करियर अपग्रेड रोकियो। सार्वजनिक रूपमा उनीहरूको मानमर्दन गर्ने काम भयो। अन्तत 15 साउन 2077 प्रमाण नष्ट गरेको र यातना दिएको भन्ने आरोप लागेका सबै प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले सफाई दियो। तर उनीहरूले यो बिचमा खेपेको चोटको जिम्मेवार को थियो र यो कुराले अनुसन्धानलाई झनै भद्रगोल बनाउने काम भयो कि भएन भनेर प्रहरी प्रधान कार्यालयले आन्तरिक रूपमा समीक्षा समेत गरेन। निर्मला पन्त घटनाको राजनीतिक रोटिसक्ने काम भने सबैजनाले आआफ्नो गच्छे अनुसार गरि नै रहे। निर्मला पन्त प्रकरणमा अनुसन्धान समितिहरू भने एकपछि अर्को गरी बनेको बने भए। निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न अहिलेसम्म 6 समितिहरू बनेका छन्। पहिलो समिति बन्यो 7 भदौ 2075। गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा 5 समिति गठन गर्यो। दोस्रो समितिको गठन भयो 31 भदौ 2075। प्रहरी प्रधान कार्यालयले एसपी उत्तम सुवेदीको नेतृत्वमा रहेको समितिलाई विस्तार गरेर डिआइजी धीरु बस्नेतको नेतृत्वमा नयाँ समिति निर्माण गर्यो। तेस्रो समितिको गठन भयो 19 मार्च 2076। डिआइजी सूरज केसी नेतृत्वमा निर्मला पन्त घटनाबारे यसअघि गरिएका अनुसन्धानको पुनरावलोकन गर्ने भन्दै 7 समितिको गठन भयो। यो समितिले भने एआइजी धीरु बस्नेत नेतृत्वको समितिले दिएको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै खारेज गर्ने निर्णय गर्यो। 27 कार्तिक 2075 चौथो समिति बन्यो। यो समिति बनाएको थियो राष्ट्रिय मानवाधिकार आयोगले। आयोगका पूर्व नायब महानिधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित यस समितिमा थिए पूर्व एआइजी विज्ञाननाथ शर्मा, फरेन्सिक विज्ञ डाक्टर हरिहर उस्ती र डिएनए विज्ञ डाक्टर दिनेश शाह। यो समितिले डिएनए नमुना सङ्कलन प्रक्रिया त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्यो। 26 भदौ 2076 पाँचौँ समिति बनायो गृह मन्त्रालयले। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवन रिजाल नेतृत्वमा गठन गरिएको विज्ञ समितिले पनि डिएनएको नमुना सङ्कलन र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको अनुसन्धान त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्यो। 15 पुष 2079 छैटौँ समिति बन्यो। रवि लामिछाने गृहमन्त्री बने लगत्तै डिआइजी दुर्गा सिंह नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भयो। तर यो समिति लामिछाने गृहमन्त्रीबाट हट्ने बित्तिकै निष्क्रिय जस्तै बन्न पुग्यो। अनेकन समिति बने, शीर्ष नेताहरूले भाषण गर्ने विषय पनि बनाए, तर निर्मला पन्तको परिवारले न्याय पाएन। निर्मला पन्त बलात्कार प्रकरण नेपाली राज्यको संवेदनशीलता देखाउने मानक घटना मात्रै होइन, यो त नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई गिज्याउने अनि गम्भीर प्रकृतिको अपराधका घटनामा पनि राजनीतिको रोटी सेक्न सधैँ लालायित देखिने नेताहरूको अनुहार चिनाउने केस स्टडी पनि हो।